لیکن اللہ تعالیٰ یہ الگ کلام سے، ایک الگ گفتگو سے، ایک الگ الفاظ و کلمات سے اللہ تعالیٰ آشنا کرنا چاہتے ہیں، کیونکہ انسان کو یہ بار بار احساس دلانا ہے، انبیاء کو بھیج کر، آئمہ کا تعین کر کے، قرآن کی تلاوتوں کے ذریعے، نمازوں کی تلاوت کے ذریعے، نماز پڑھ کر بھی احساس دلانا چاہتا ہے کہ دیکھو انا للہ و انا الیہ راجعون، جہاں سے آئے ہو وہاں دوبارہ پلٹ کر جانا ہے۔ لہٰذا انسان کو چاہیے کہ وہ جو عالم ملکوت ہے، عالم بالا ہے، کہ جہاں روحانیت ہے، جہاں معنویت ہے، جہاں طہارت و قداست ہے، جہاں خدا کا نور ہی نور ہے، وہاں سے انسان غافل نہ ہو، اس طرف جو ہے وہ انسان کا دھیان رہے، اس کی طرف توجہ رہے، اس مادی دنیا میں رہنے کے باوجود۔ لہٰذا اس کا سب سے پہلا جو وسیلہ اور ذریعہ بنا یہ ہے کہ اللہ کے کلام سے انسان کو جو اللہ کی مخلوق ہے اسے آشنا کیا جائے اور مانوس کیا جائے کہ ہم سب کا اور تمہارا جو خالق، اس کائنات کا مالک ہے، جس نے پیدا کیا ہے، جو موت دے گا اور قیامت کے دن سب کو اس کی بات کر میں حاضر ہونا ہے، بلاخر وہ تم سے کلام کرنا چاہتا ہے، وہ تم سے گفتگو کرنا چاہتا ہے اور تمہاری ہدایت اور رہنمائی چاہتا ہے، تمہیں شیطانی وسوسوں سے، ہلاکتوں سے، تباہی بربادی اور نقصانات سے بچانا چاہتا ہے، اور اس کے لیے اس نے وسیلہ بنایا ہے اپنے اس کلام کو، کیونکہ خدا کو خود جسم بدل نہیں کرتا کہ وہ آئے۔ لہٰذا ایک کلام کو نازل کیا اور کچھ ہستیوں کا انتخاب کیا ہے کہ جن پر یہ کلام اللہ تعالیٰ نے نازل کیا۔ تو سب سے پہلا کام یہ کہ اللہ کے کلام سے آشنا کرنا، اللہ تعالیٰ تم سے گفتگو کرنا چاہتا ہے، تم سے بات کرنا چاہتا ہے، اپنے انبیاء سے بھی اللہ تعالیٰ گفتگو کرتا ہے، آئمہ سے بھی گفتگو کرتا ہے، لیکن انہی کے وسیلے سے اللہ تعالیٰ تم سے بھی گفتگو کرنا چاہتا ہے۔ تو سب سے پہلا کام یہ ہے کہ یہ آیتوں کی تلاوت کرتے ہیں۔ مقصد کیا ہے؟ صرف گفتگو کرنا، صرف کلام کرنا؟ اصل مقصد اور ہدف یہ ہے قرآن کی آیتوں کو سنانے کا کہ وَيُزَكِّيهِمْ يَتْلُو عَلَيْهِمْ آيَاتِهِ وَيُزَكِّيهِمْ، انسان کے اندر کا جو باطن ہے اسے پاک و پاکیزہ کرنا۔ کیونکہ ایک روایت ہے حضرت امام جعفر صادق علیہ السلام کی، القلب حرم اللہ، یہ جو انسان کے سینے میں جو قلب و دل ہے اس کی حقیقت یہ ہے کہ اللہ کا در، فلا تسکن حرم اللہ غیر اللہ، لہذا اللہ کے در پہ غیر اللہ کو سکونا کر، جس کا در ہے اس در پہ گھر کا مالک ہی رہے۔ یا مثال کے طور پہ ایک اور روایت ہے جس میں معصوم علیہ السلام فرماتے ہیں کہ قلب المؤمن عرش الرحمن، مؤمن کا قلب، مؤمن کسے کہتے ہیں؟ یؤمنون بالغیب، جو خیر پر ایمان کرتے ہیں، جو گمراہوں کی طرح یا جانوروں کی طرح صرف ان آنکھوں سے نہیں دیکھتا یا ان کانوں سے نہیں سنتا۔ کہ ایک روایت میں حضرت امام جعفر صادق علیہ السلام اللہ تعالیٰ نے ہر انسان کو چار آنکھیں دی تھی، دو آنکھیں چہرے پر ہیں اور دو آنکھیں انسان کے قلب و دل میں، ان آنکھوں کے ذریعے انسان جو ہے وہ محسوسات کو دیکھتا ہے، لیکن دل کی آنکھوں سے عالم بالا اور عالم غیب کا مشاہدہ کرتا ہے۔ جہاں سر امام نے فرمایا کہ اللہ تعالیٰ نے ہر انسان کو چار رکھے دی، لیکن جو ہمارا مخالف ہوتا ہے، جب اس سے عداوت اور دشمنی اور بغض رکھتا ہے، تو اللہ تعالیٰ اس کے دل کی آنکھوں کی دیکھنے کی صلاحیت کو سلب کر دیتا ہے، اور اس کا سبب وہ خود بنتا ہے کہ مسلسل حقیقتوں کو دیکھنے کے باوجود، معجزات کو دیکھنے کے باوجود اور حقیقتوں کو سننے کے باوجود وہ اس کا انکار کرتا ہے، لہٰذا اللہ تعالیٰ اس سے اس صلاحیت کو سلب کر دیتا ہے۔ تو لہٰذا امام فرما رہے ہیں، امام ششم علیہ السلام، کہ مومن کا قلب خدا رحمان کے عرش کی مانند ہے۔ اب عرش پر ہمیشہ سے یہ ہوتا رہا ہے کہ عرش خدا پر اللہ تعالی کی حمد و ثنا اور تسبیح و تحلیل ہوتی ہے۔ یہ کون کر پا رہا ہے؟ حضرت آدم علیہ السلام کی تخلیق سے کم و بیش ہزار برس پہلے۔ اب یہ زمانہ وہ زمانہ ہے کہ جب یہ زمانہ ایسا زمانہ خلق بھی نہیں ہوا تھا، یعنی دنیا کی تخلیق سے پہلے کی بات، ہماری یہ دنیا کے ہزار برس نہیں کر رہے ہیں، حضرت آدم علیہ السلام کی تخلیق سے کم و بیش ہزار برس پہلے اللہ تعالیٰ نے پنجد پاک علیہ السلام کے انوار کو خلق کیا، اور وہ انوار قدسیہ وہاں اللہ تعالیٰ کی ہم کو ثنا کر رہے ہیں۔ تو لہٰذا خدا رحمان کا جو عرش ہے، اس کی خصوصیت یہ ہے، اس کا مقام یہ ہے۔ لہٰذا ایمان فرما رہے ہیں کہ جو غیب پر ایمان رکھتا ہے اور مومن ہوتا ہے، اس کا قلب ایسا جب وہ ملکوتی ہوتا ہے، اتنا پاک و پاکیزہ ہوتا ہے، ہو رہے ہیں کہ خدا رحمان کا عرش ہے۔ لہٰذا اللہ تعالیٰ نبی کے ذریعے اور اپنے کلام کے ذریعے یہ چاہتا ہے کہ انسان دنیا کی کثافتوں سے، گمراہیوں سے، گناہوں کی نجاستوں سے مکمل طور پہ ایسا دور رہے کہ یزکیہ، کہ وہ اپنے نفس کا، اپنے قلب و ضمیر و روح اور باطن کا تزکیہ کرے۔ اور تزکیہ جو ہے وہ ایک نتیجے کا نام ہے، انسان کوئی کام کرتا ہے اس سے نتیجہ حاصل ہوتا ہے۔ یہ کس چیز کا نتیجہ ہوتا ہے؟ تزکیہ، اپنی خواہشات نفسانی کی مخالفت کرنا، کہ انسان کا نفس جو چاہے، انسان جب اس کی مخالفت کرتا ہے تو اب وہ یہ کہتا ہے کہ میرا خالق اور مالک اللہ ہے، کہ بالآخر جس کی بات میں نے پلٹ کر جانا ہے تو مجھے کیا ہونا چاہیے؟ اب بسم اللہ الرحمن الرحیم، اپنے اللہ و اپنے رسول و اولی الامر، میں نے اللہ رسول اور صاحب امر کی اطاعت کرنی ہے، میں نے اپنی نفسانی خواہشات کو نہیں دیکھنا کہ میرا دل کیا چاہ رہا ہے، میرا جسم و بدن کیا چاہ رہا ہے، میں اپنے پورے وجود کے ساتھ خدا کا بندہ ہوں۔ اور بندہ جو ہے وہ اپنے مالک اور آقا میں جو ہے وہ تابع ہوتا ہے، بندہ کہتے ہی اسے۔ لہذا اس چیز کے ذریعے، کلام خدا کی برکت کے ذریعے جو ہے وہ نبی یہ چاہیں گے کہ انسان اپنے نفس کا تزکیہ کرے، اپنے نفس کو، اپنے قلب و ضمیر کو جو حرام خدا ہے، اس کو، اس کا تزکیہ کر کے اور خدا کی اطاعت کے ذریعے اسے پاک و پاکیزہ کرے۔ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ، آیت کی ترتیب یہ بتا رہی ہے کہ یہ تلاوت قرآن کے ذریعے، کلام خدا کے ذریعے جو یہ نتیجہ حاصل ہونا ہے، نفوس کا تزکیہ، کہ انسان جو ہے وہ صرف وضو اور غسل کے ذریعے ऐसा पाको पाकिजा का हो कि नमाज पढ़ सके या कुरान को छू सके और फंस कर सके, नहीं। इसका जमीर और इसका बातिन जो है वो इतना पाको पाकिजा हो कि उस चीज को समझ सके कि इतना लिंदा और इतना इनाई राज हो, मेरा राबता जो है वो उस आलम बाला से होना चाहिए कि बिलाकर जहाँ से मैं आया हूँ मुझे वहाँ पलट कर जाना है। ऐसा ना हो कि वहाँ पलट कर जाने के बजाय मैं किसी और वादी में गिर हो। लिहाजा तस्किय नफ्स भी कब हासिल होगा, वो यो अल्लाह, जब तक कि इंसान ज़ेवर इल्म से आरास्ता ना हो। इल्म और हिकमत जो है वो जरूरी है तस्किय नफ्स के लिए। इल्म हमारा जानते हैं कि मुसलसल मिंबर रसूल से बयान किया जाता है कि इल्म नॉलेज और मालूमात का नाम नहीं। हमने एक सवाल किया और इंसान ने उस सवाल का जवाब पा लिया, किसी चीज का इल्म नहीं है, वो मजबूर चीज मालूम में तब्दील हो जाए, मैं उससे जाने था अब मैं उससे जानता हूं। हकीकत इल्म ये नहीं, हकीकत इल्म यह है कि जिस चीज का मुझे इल्म हो मैं उसकी मारिफत हासिल करके उस पर अमल करूं। बिस्मिल्लाहिर्रहमानिर्रहीम वल असर इन्नल इंसान लफी खुसर, असर की कसम के तमाम इंसान खाले नहीं। इल्लल लदीना आमनू व अमिलुस सालिहात, इस दुनिया और आखिरत के खाते हुए साथ नुकसान से सिर्फ वही महफूज रह सकेगा कि जो गैब पर ईमान लाया है और उस गैब पर ईमान लाने के साथ साथ जिन चीजों पर वो ईमान लेकर आया है अपने उस ईमान का इजहार करता है आजा और जवारे से उसको अंजाम देता है। अगर मैं अल्लाह पर ईमान रखता हूं तो मैं नमाज अदा करके अपने उस ईमान का इजहार करूंगा। अगर मैं अल्लाह पर ईमान रखता हूँ तो उसने दीन और फुरूए दीन पूरे दीन पर अमल करके जो है मेरा पूरा वजूद बता रहा होगा कि मैं किस पर ईमान रखता हूँ, मेरा अकीदा किस पर है और मैं अपनी जिंदगी जो है वो किस नजरिए के तहत गुजार रहा हूँ, किस पांव के साय में मेरी जिंदगी गुजर रही है। तेरी जिंदगी का मालिक, तेरी दुनिया का मालिक, मुझे जो कुछ भी मयसर है मैं खुद इसका मालिक नहीं हूँ। मेरा बॉस और मेरे कारखाने और मेरी कंपनी का मालिक ही जो है वो पूरे जान का मालिक है, वो अल्लाह ताला है। लेकिन इसका पता कैसे चलेगा? इसका पता उसी वक्त चलेगा कि जब मैं न सिर्फ अपनी जबान से कहूँ कि अल्हम्दुलिल्लाह शुक्रन लिल्लाह की जबान से मैं ये कह रहा हूँ कि मेरे वजूद समेत मुझे जो कुछ भी मयसर है ये अल्लाह की जानिब से है, मालिक हकीकी, रब हकीकी और मुर्रे में हकीकी वही है, नेमतों को देने वाला वही है, वही है कि जिसके सबब से मेरी सांस चल रही, मैं सांस ले रहा हूँ, ऑक्सीजन उसी ने खरीदी, न सिर्फ ये बल्कि मैं नमाज अदा करके, रोजे रखकर, हज करके और जितने भी ईमान और अकीदों का ताल्लुक जिन इबादतों से जिन फराइज से उन सब को अंजाम देकर जो है वो मैं अपने ईमान का इजहार करता होता हूँ, मेरी तमाम तरह एक्टिविटीज बता रही होती है कि मेरा जो तरह जिंदगी है और मेरी जो सोच है वो मेरा नजरिया है वो क्या है, क्या सिर्फ इस दुनिया तक महदूद है या मैं इस दुनिया के अलावा भी किसी और दुनिया का कायल हूँ और उस पर अपना अकीदा रखूँ। सलाम। लिहाजा अभी से कुर्सी में इल्म की हकीकत की बात की गई है, अलइल्मु नूर
हकीकत
अब जब नूर है तो इसका मतलब यह है कि नूर का भी खालिक अल्लाह ताला की ज़ात है, तो इसका मतलब यह है कि इल्म का ताल्लुक अल्लाह ताला से है। वो इल्म नहीं है कि जिसे इंसान जो है वो हासिल करे, हकीकत इल्म ये नहीं है। वो नूर, जब इल्म की हकीकत नूर है तो इसका मतलब यह है कि इल्म देने वाली साथ जो है वो खुदा की साथ है, क्योंकि हकीकत इल्म जो है वो नूर है। तो अब पूरी हदीस कुर्सी में आपकी खिदमत कर रहा हूँ कि यक़ुदुहुल्लाहु फी क़ल्बि मन यशा, अल्लाह ताला जिसके कल्ब और दिल में इसे रोशन करना चाहता है रोशन करना चाहता है। तो लिहाजा इल्म क्योंकि नूर है, क्योंकि हकीकत इल्म नूर है और नूर का ताल्लुक अल्लाह ताला से, लिहाजा हदीस कुर्सी का बार बार जो जुमला है वो ये है कि इल्म देने वाला मैं हूं और जो इल्म मैं दूंगा वो नॉलेज और मालूमात का नाम नहीं है कि जिसे किताबों से हासिल किया जा सकेगा या किसी इंसान से हासिल किया जा सकेगा, नहीं। इल्म की हकीकत नूर है और ये नूर जो है वो हर सीने में नहीं जगमगा जा सकता, इस नूर की रोशनी हर सीने में नहीं जा सकती। कल्ब मैयशा, अल्लाह ताला जिसे चाहेगा उस इंसान के सीने में इस नूर को रोशन करेगा। लिहाजा इसका मतलब यह है कि वाकई वो इल्म जो इल्म जिसकी हकीकत और कैफियत और माहियत नूर है, अगर हम इल्म के जरिए अपने कल्ब और दिल ज़मीर और अंतर को रोशन करना चाहते हैं, वाकई हम नूरानी बनाना चाहते हैं, तो हमें खुदा की रज़ा हासिल करनी है, खुदा को हासिल करना पड़ेगा। और ये वाला इल्म जो इंसान को अंदर से नूरानी बना देगा कि इस इल्म की वजह से इंसान के अंदर तहारत और पाकीज़गी और रूहानियत और मानवियत होगी, ये वो नूर होगा, ये वो इल्म होगा जिसे अल्लाह ताला देगा। मसलन किस तरीके से, बिस्मिल्लाहिर्रहमानिर्रहीम, इत्तकुल्लाह युअल्लिमुकुमुल्लाह, अपने दिलों में खौफ खुदा पैदा करो, अल्लाह तुम्हें इल्म देगा। ये इस गुफ्तगू को आगे बढ़ाने का ये पहला सीना है, अल्लाह की मासियत से उसको दूर रखो, गुनाहों की नजासत और आलूगी से खुद को दूर रखकर पाक और पाकीज़ा करो, क्योंकि अल्लाह ताला ने हर इंसान को अपनी फितरत का पता नहीं है। सूरह रूम में अल्लाह ताला पेशा फरमा रहा है, बिस्मिल्लाहिर्रहमानिर्रहीम, फितरत अल्लाह लज़ी फ़तरा नास अलैहा, कि अल्लाह ताला फरमा रहा है कि मैंने इंसान को अपनी फितरत पर पैदा किया है। कि जब हजरत इमाम जाफर सादिक रज़ियल्लाहु अन्हु से सवाल किया गया कि मा हिय अल-फितरा, ऐ फर्जंद रसूल, ये अल्लाह ताला इस आयत में क्या पेशा फरमा रहा है, अल्लाह की मुराद क्या है कि मैंने इंसान को अपनी फितरत पर पैदा किया। तो इमाम ने जवाब में फरमाया, ये तौहीद, वलाकिन अबावाहु युअव्विदानी वयुकस्सिरानी वयुमज्जिसानी, ये इंसान के वालिदैन होते हैं या जिन हाथों और गोदों में इंसान पलता है उसकी तबीयत होती है, वो उसे यहूदी नसरानी और मजूसी बना देते हैं। वरना हर इंसान का खालिक अल्लाह है और अल्लाह ताला ने हिदायत और रहनुमाई के लिए अपना कलाम भी भेजा है और अंबिया भी भेज रहे हैं कि जिनका वाहिद मकसद यह है कि इंसान सिरात मुस्तकीम पर चलता रहे, अल्लाह के रास्ते पर चलता रहे, यानी इबादत और बंदगी का रास्ता, तौहीद का रास्ता। लिहाजा इसीलिए अल्लाह ताला ने हर इंसान का जो खबीर है उसके वजूद की जो असास और बुनियाद है वो तौहीद पर है। इसीलिए हम देखते हैं कि जो इंसान ठीक जिद्दी और अधर्म नहीं होता है, वो अंबिया के कलाम को सुनता है, मासूम के कलाम को सुनता है, तो चाहे काफिर हो, मुशरिक हो, जो भी हो, वो ईमान लेता है, यानी अपनी फितरत तौहीद पर पला करता है। तो लिहाजा कहने का मकसद ये है कि अल्लाह ताला ये फरमा रहा है कि ये जो फल जो मेरा घर है, ये मेरा घर है, लिहाजा क्योंकि मेरा घर है और मैं खालिक नूर हूं, तो इस कल्ब में इल्म की शक्ल सूरत में भी नूर उस वक्त दाखिल होगा जब ये घर मेरा घर होगा। अल्कल को हरा होता जैसा कि कुछ देर पहले इमाम अलैहिस्सलाम की रिवायत आपकी खिदमत में पेश की, तो अगर इस अल्लाह के घर में कोई और नहीं है, ये घर जो है वो पाक व पाकीज़ा है, तो इसी घर में इल्म का नूर जो खुदा का ही नूर है, ये नूर जो है वो इल्म की शक्ल सूरत में इंसान के कल्ब व दिल में आएगा। और फिर क्या होगा? होगा ये कि बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्लाहु वलीयुल्लज़ीन आमनू युख्रिजुहुम मिनज़ुलुमाति अल्लाह वली है, सरपरस्त है, मौला आता है हर उसका कि जो ईमान लेकर आता है, जो खैर पर ईमान लेकर आता है वो अल्लाह की विलायत में आ जाता है, अल्लाह की सरपरस्ती में आ जाता है, लिहाजा फिर अल्लाह ताला उसे अंधेरों में नहीं करता है। युख्रिजुहुम मिनज़ुलुमाति इलन नूर, तो अल्लाह ताला उन्हें ज़ुल्मतों अंधेरों तारीकियों से निकालकर नूर की तरफ लेकर आता है। तो अल्लाह ताला इस हदीस कुर्सी में भी यही फरमा रहा है कि इस नूर को हासिल करने के मुख्तलिफ ज़राए और वसाइल हैं, उनमें से एक ये है, लेकिन ये जो इल्म नूर की शक्ल सूरत में हासिल होगा ये किसको? कि जिसने तक़वा और परहेज़गारी के जरिए अपने कल्ब और अपने नफ्स को पाकीज़ा रखा होगा। क्योंकि हमारा जानते हैं कि रिवायत है हज़रत इमाम जाफ़र सादिक़ अलैहिस्सलाम से, इंसान से जब भी कोई गुनाह सरज़द होता है तो उसके कल्ब पर एक सिया धब्बा आ जाता है। अगर इंसान हकीकी तौबा ना करे, सही मानों में नादिमों का शेमान ना हो, तो ये धब्बा जो है वो अपनी जगह बरकरार रहता है। बरकरार रहने का मतलब ये कि इंसान ने गुनाहों को तर्क नहीं किया, तो हर गुनाह की वजह से ये धब्बों में इजाफा होता रहता है। मेरे माँ फरमाते एक वक्त ऐसा आता है कि इन गुनाहों के धब्बों की वजह से, सियाही की वजह से इंसान का दिल शायदों पर शक्ति हो जाता है। इतना शक्ति होता है कि इंसान खुदा के मुकाबले में आ जाता है, नबी और ईमान के मासूम के मुकाबले में आ जाता है, इतना शक्ति होता है। ये इस शकावत की वजह से इंसान हर मोजेज़े का इंतजार करता है, अपनी आंखों से देख रहा होता है उस मोजेज़े को, जिंदा मोजेज़ा है कि जिसने उस मोजेज़े को दिखाया है उसकी सदाकत पर वो मोजेज़ा दलालत कर रहा है। लेकिन इंसान अंदर से इतना शकी हो जाता है और इस शकावत के कई मज़ालिम और जल्बे जो है वो हमें नजर आते हैं कि इंसान जो है वो खुदा का भी इंकार करता है, नबी और ईमान का भी इंकार करता है, और फिर जमीन पर जो है वो फसाद का महवर व मरकज बना रहा है, मुजस्सम फसाद बन जाता है। एक ऐसा फसाद के बजाय जिसकी इस्लाह की कोई उम्मीद नजर नहीं आ रही, आप देखिए असल में आशूर हजरत इमाम हुसैन अलैहिस्सलाम ने फरमाया कि जनाब गुलाम उधर से इधर आ गए, जनाब सुहैब बिन कैब उधर से इधर आ गए, या इसी तरह हुसैन इब्ने अली मदीने से कर्बला तक वाली जो किताबें वालाना अली मुख्तार ज़ैदी ने वाक़िया ला दी है, ये बिल्कुल आखिर वक्त में पीछे से ताल्लुक रखने वाले वो भाई थे जो अकीदे के एतबार से खारिजी थे, مگر آپ دیکھیں کہ سدائے حضرت ناصر بلند کرنے سے پہلے امام حسین صاحب نے ایک مرتبہ پھر اپنا تعارف کروایا, احادیث نبوی کی روشنی میں بیان کر رہے تھے اپنے نانا کی احادیث کو کہ حسین کیا ہے, خلافت کو ایمان لے کر آیا اور ادھر سے نکل کر اتنا اپنا انہیں جنگ کی اور شہید ہو گئے. لہذا جو ممکنوں کا دل ہے کہ ایک مرحلہ ایسا آتا ہے کہ جس کا دل جو ہے وہ شبی نہیں ہوا ہے اور ایمان لے کر آ جاتا ہے. لیکن بعض افراد ایسے تھے جو نہیں لے کر آئے, حضرت علی اصغر السلام کو دیکھ کر آتے ہیں کہ آنکھوں سے آنسو نکل آئے. شاید ہم اس کو اتنا نہ سمجھ پائے کہ عمر ابن صاحب کی طرف سے آواز بلند ہوئی, شیطانی آواز تھی اور فلا سے کہا کہ گرفتار کا لال سر حسین, وہ حقیقت کو مان چکا تھا کہ اب دوسرے مرحلے میں کیا ہوگا, کہ اگر جو ہے وہ یہی پر یہ سلسلہ نہیں ہوگا تو لشکر منتقل ہو سکتا ہے. لیکن جب شفاقت بڑھتی چلی گئی اور آپ کے قتل پر آمادہ ہوئے, بالکل جو ہے وہ آپ کو قتل کرنے کے درپے ہیں, تو اب امام حسین السلام نے اپنی زبان مبارک سے جملہ ارشاد فرمایا, آپ نے فرمایا کہ تمام تر واعظ و نصیحت اور امر بالمعروف اور نہی عن المنکر کے باوجود تم جو میری باتوں کو نہیں سمجھ رہے ہو, قبول نہیں کر رہے ہو, اس کا واحد سبب لقمہ حرام ہے جو تمہارے شکم میں موجود ہے, جو بنی بنی امیہ کے جو تم نے حرام نمونے کھائے ہیں کہ اس کا اثر ہے, تو تم نے لالچ کی بنیاد پر یا خوف کی بنیاد پر جو ان کی طرف گئے ہو اور انہیں اپنا حاکی بنایا ہے, تو لہٰذا وہ اس لقمہ حرام کر سکتا ہے. میں اس آج کی اس گفتگو کو یہاں تک پہنچانے کے بعد ایک باقی تمام دنوں کی گفتگو کے لیے ایک تبدیلی حیثیت کی حامل ہے. میں جو ہے وہ تیزی سے اپنی آخری مزید کا طرف جو ہے وہ آنا چاہوں گا آج کے لحاظ سے کہ اللہ تعالیٰ نے اس زمین کو کبھی بھی حجت خدا سے خالی نہیں, ہر دور اور ہر زمانے میں اللہ کی حجت رہی جو خدا کا پیغام پہنچاتی رہی اور لوگوں کو حقیقتوں سے آشنا کرتی رہی. لہٰذا اتنا ہدایت اس سبیل اتنا شاکرم اور اتنا قبول, ہم نے اپنی سبیل اور اپنا راستہ تمام تر حجتوں کے ساتھ معجزات کے ساتھ حقیقتوں کے ساتھ علم اور آگہی کے ساتھ دلیلوں کے ساتھ جو ہے وہ ہم نے دکھا دیا ہے اپنا راستہ. اب یہ انسان کی اپنی مرضی ہے, اپنا اختیار ہے کہ وہ اللہ کا شکر گزار بندہ بنتا ہے اور اس نعمت ہدایت کا شکر ادا کرتا ہے یا اس نعمت ہدایت کا کفر کرتے ہوئے جو ہے وہ کفر کا راستہ اختیار کرتا ہے. یہ انسان کی اپنی مرضی ہے. لہذا پیغمبر اکرم نے جب وہ صلی اللہ علیہ وآلہ وسلم آپ نے پہلی مرتبہ جو کوہ ابو قبیس پر چڑھ کر پیغام توحید پہنچایا ہے لا الہ الا اللہ تفلح, صرف اتنا کہہ دو کہ لا الہ الا اللہ, تمام تر جھوٹے خداؤں کی نفی کرتے ہوئے اللہ کو ایک مان لو اور اس کی توحید کا اقرار کر لو, تفلح تم فلاح پا جاؤ گے, تم کامیاب ہو جاؤ گے और उस दुनिया और आखिरत के घाटे और नुकसान से महफूज रखोगे। जवाब पत्थर में आपका जिस्म लहू नहान हो, आपकी नाड़े मुबारक खून से तर हो, बदन हुक्म खुदा की आया इस तकी कमा हो गया और मकान है। रसूल ये तो दुश्मनी का आगाज है, आप भी इससे नामा दिखाए और जो कुफ्र और शिर्क से गुमराही से तौबा करके आपके साथ हो रहे हैं वो भी इससे नामा दिखाए। कैसी दुश्मनी है ये और कब तक ये इससे नामा करनी होगी। सूरह बकरा की आयत नंबर 217, मैं आ रहा हूं अपने आंखें की तरफ, सूरह बकरा की आयत नंबर 217। بسم الله الرحمن الرحيم ولا يزالون يقاتلونكم اے رسول مسلمانوں کو یہ باور کرائیے، انہیں یقین دلائیے، ان کی آنکھیں کھولیں، انہیں جھنجھوڑیں اور بیدار کریں، انہیں اس حقیقت سے آگاہ کریں کہ ولا يزالون يقاتلونكم یہ اسلام دشمن چاہے کسی بھی گروہ قوم اور قبیلے سے تعلق ہو اور قیامت تک کسی بھی علاقے میں رہتے ہو یہ ہمیشہ ان سے جنگ و قتال کرتے رہیں گے۔ یہ پتھر کبھی ختم نہیں ہوں گے، یہ زخم کبھی ختم نہیں ہوں گے، یہ دشمنی، یہ جنگ، یہ عداوت، یہ خوف، یہ حسد، یہ کینہ، یہ سازشیں، یہ حملے کبھی بھی رکنے والے نہیں ہے۔ دیکھیں خدا جو ہے وہ ایک ابدی جنگ کا اعلان کر رہا ہے کہ حق و باطل کا بارگاہ قیامت تک رہے گا۔ ولا یزالون یقاتلونکم کب تک؟ حتی یردوکم عن دینکم، جب تک کہ تمہیں تمہارے دین سے مردہ نہ کر دیں، جب تک کہ یہ تمہیں مردہ نہ کر دیں، تمہیں تمہارے دین سے پلٹا نہ دیں، دوبارہ کفر و شرک کی طرف نہ لے کر آئے، اس وقت تک یہ جنگ کا سلسلہ ختم نہیں ہوگا۔ ان استطاعت اگر ان کے اندر اتنی استطاعت پیدا ہو گئی تو، مگر تم نے اگر اپنے آپ کو علم سے، نور سے، ایمان بالغیب سے اور آپس کے امتحاس سے اگر اپنے آپ کو دور رکھا ہر طریقے سے، تم نے اپنے آپ کو کمزور کیا تو ان کے اندر اتنی استطاعت پیدا ہو جائے گی۔ ایک روایت ناز کرنا چاہوں جو آج اللہ عثمان آقای خامنائی نے اپنی کتاب 250 سالہ آئمہ کی زندگی میں روایت نقل کیا، آپ دیکھیں کہ آپ جو ہے وہ بنی امیہ کی ایک سازش سے پردہ اٹھاتے ہیں اور اس کے بعد انشاءاللہ میں آیت کی طرف آؤں گا اور اس پر میں تمام کرنا چاہوں گا کہ امام علیہ السلام فرماتے ہیں حضرت امام جعفر صادق علیہ السلام لوگوں کو ایمان سیکھنے کی اجازت دے رکھی ہے۔ یہ نہیں بتا شرک کسے کہتے ہیں، شرک کی علامتیں کیا ہیں، شرک کی نشانیاں کیا ہیں۔ بس ایسے ہی جیسے انسان وضو کرنا سیکھ لے کہ مبتلا کے وضو معلوم نہ ہو، نماز سیکھ لے مبتلا کے نماز کیا چیزیں ہیں وہ معلوم نہ ہو، ایمان تو معلوم ہے لیکن ایمان کو باطل کرنے والا شرک جس کی مغفرت ہے ہی نہیں وہ کیا ہے یہ بتانے کی اجازت نہیں۔ کیوں؟ تاکہ بنو امیہ جب معاشرے میں شرک لانا چاہے اور وہ داخل کرے تو لوگوں کو پتہ ہی نہ ہو کہ شرک ہوتا کیا ہے۔ سلام کی جگہ پر یا علی مدد آ گیا، علی کے نام پر دیوانے ہو جاتے ہیں، سوچتے نہیں نسل بعد نسل، ہمیں معلوم ہے کہ اسلام کے آداب سے کہ السلام علیکم کہنا ہے، کہاں سے آ رہا ہے یہ سلام غائب ہونا چلا جا رہا ہے فکر۔ یہ ظاہر ہے کہ جب تک آگاہی نہیں دی جائے گی، ہم اور بیماروں کے ساتھ ساتھ मुनकर भी अगर नहीं बताया जाएगा तो क्या पता चलेगा। अब आते उस आयत की तरफ, इस सूरह बकरा की आयत नंबर 217 से अब आप मिला दीजिए सूरह मायदा की आयत नंबर 54 को, 54। बिस्मिल्लाहिर्रहमानिर्रहीम, बस यहीं से हम आयत की तरफ आएंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अय्युहल्लज़ीना आमनू मन यतद मिनकुम अन दीनिही, ए ईमान लाने वालों, तुम में से जो भी अल्लाह के दीन से मुर्तद हो गया, अल्लाह के दीन से पलट गया, فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ, ये मत समझ कि अल्लाह का दीन लावारिस हो गया। तुम थे तो अल्लाह का दीन है, ईमान और अकीदा है, नमाजें हो रही है, तौहीद बाकी है, नहीं। فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ, तो अनकरीब अल्लाह ताला एक ऐसी कौम को पैदा करेगा, युहिब्बुहुम व युहिब्बूनहु, कि अल्लाह उससे मोहब्बत करता है और वो अल्लाह से मोहब्बत करता है। लिहाजा ऐसी कौम हम जंग के बदलों से लेकर नर्मदा तक देखते हैं, ऐसी मोहब्बत है अल्लाह से कि अल्लाह का वली बिलाखिर आखिरी मंजिल पर पहुंच कर शबे आशूर जनाब खुल करके कह रहे हैं कि मैं अपनी बैअत उठा रहा हूं, इससे बढ़कर जो कोई इजाजत कोई नहीं हो सकती। लेकिन हजरत अब्बास अलमदार अलैहिस्सलाम से लेकर हर मुहिब खुदा और हर महबूब खुदा की जबान से यही जुमला निकला कि हम आपको तनहा छोड़कर नहीं जा सकते, हम आपको अकेला छोड़ दें दुश्मनों के नजरे में यह हमसे नहीं हो सकता। हमें याद है इस तकीम का मां उम्मीद का मां दा मां बिस्मिल्लाहिर्रहमानिर्रहीम, इन्ना लदीना काऊ रब्बुना लाहुम मस्तफा, बेशक जिन लोगों ने कहा कि अल्लाह हमारा रब है तो उन्होंने इस्तेकामत दिखाई, تَتَنَصَّرُ عَلَيْهِمُ الْمَلَائِكَةُ, इन पर अल्लाह के मलाइका नाज़िल होते हैं। अल्लाह तखाफु वला तहज़नु, वो मलाइका कह रहे होते हैं कि देखो किसी से डरने की जरूरत नहीं है, न कहो को मंजूर और रंजीदा होने की जरूरत है, अफसोस करने की जरूरत नहीं है। وَأُبْشِرُوا بِالْجَنَّةِ الَّتِي كُنْتُمْ تُوعَدُونَ, तो वे बशारत हो उस जन्नत की जिस जन्नत का तुमसे वादा किया गया। खैर पर ईमान रखते हुए जन्नत की बशारत पाते हैं, और अब जब सुबह आशूर का सूरज गुरु हुआ है तो अब तमाम बकाते की अल्फाज है कि हर मुजाहिद दूसरे पर सबकत ले जाना चाहता है, चाहता है कि सबसे पहले मैं अपने सबसे पहले मेरी कुर्बानी, मैं फिदाकारी का मुजाहिरा करूं, मैं अपने ईमान का इजहार करूं, सबसे पहले मैं अपने खुदा को राजी करूं, और मैं बस इसके बाद एक जुमला का होगा कि जब वो असहाब व आवर व अंसार का यह आलम है तो वो हजरत अब्बास अलैहिस्सलाम कि जिन्हें बचपन ही से मालूम है कि मैं पैदा ही हुसैन इब्ने अली के लिए हुआ, उस हजरत अब्बास अलैहिस्सलाम की उनकी इस इज़्तिराब और बेचैनी का क्या आलम होगा, उनके अंदर शौक शहादत का क्या आलम होगा। लिहाजा जब जाते हैं हर दफा अब आप जिंदा है हुसैन अलैहिस्सलाम फरमाते हैं कि अब्बास तो मेरे लश्कर के आलमदार, और जब लश्कर ही ना रहा तब आपने ये क्या फरमाया है अजमत हजरत अब्बास अलैहिस्सलाम कि अब्बास जी जो तुम्हारे हाथ में पर्चा बना इसका फरारा जब लहराता है तो ऐसा लगता है जैसे मेरा पूरा लश्कर हो तुम्हारा वजूद ही मेरे पूरे लश्कर की कुव्वत का है। और काश तुम्हारी वजह से दुश्मन की नींदें हराम है। और जाहिर है कि भाई दूसरे भाई के लिए पुश्त पैर और कमर के हिस्से में लिहाजा ये वो हकीकत है जिसका इजहार इमाम हुसैन सलाम ने उस वक्त किया कि जब जनाब अब्बास अलैहिस्सलाम के दोनों बाजू कलम हो गए और उसके बावजूद आप फिर भी आगे बढ़ रहे हैं। दंदा ने मुबारक मश्क में मश्के जनाब सकीना है और सीने से अच्छा को लिखता है चिपटाया हुआ आगे बढ़ रहे हैं। अगर फिर तीसरे मरहूम ने जो आहनी घोष मारा है आपके सर मुबारक पर जाहिर है कि आप संभल ना पाए और बिलाफिर इमाम हुसैन अलैहिस्सलाम ये कहते रहे तेजी से आगे बढ़े हैं अलान इंकसर अल्लाह अली अब तो मेरी कमर हिम्मत टूट गई है। ये अजमत हजरत अब्बास अलैहिस्सलाम है आप और आपा हुसैन इतने अली के लिए पुश्त और कमर की हैसियत रखते हैं। अल्लाह अकबर। मगर इमाम हुसैन अलैहिस्सलाम ने अपने तमाम आवान और अंसार और असीफ और अकारी की शहादत के बाद खुदा की राह में कुर्बान होने के लिए आप आमादा तैयार सदाए तर्बीन नासिर मिलन फरमाई है तो खैमे से गिरिया मुखा की आवाज आई है। जब आप खैमे में आए हैं और आपने एक जुमला इरशाद फरमाया कि अभी मैं जिंदा हूं तो मतलब रोते क्यों हो तो जवाब दिया गया ये वाला आका आपकी सदाए हर बिन नासिरीन में न जाने कैसा दर्द था कैसी तकलीफ थी कैसी गुर्बत और मजलूमियत शामिल थी कि अभी असगर में बेचैनी के आलम में खुद को झूले से गिरा दिया और जब आपकी गोद मुबारक में जनाब अली असगर अलैहिस्सलाम तीरे से शोबत से शहीद किए गए तो उस वक्त इस्तेकामत और सब्र का यह आलम है कि और उन अलैया फरमाते हैं कि परवरदिगार क्योंकि तू देख रहा है इसलिए हुसैन के लिए इस गम को बर्दाश्त करना भी सहल और आसान है। मगर वो मां कि जिसने पानी पिलाने के लिए अली असगर को मेरे हवाले किया था उस मंदिर को क्या जवाब दे रहा है बस यही सोचकर सात मतलब आगे बढ़ते थे सात मतलब पीछे होते थे इन्ना लिल्लाह व इन्ना इलैहि تسلیمًا لأمر مولا بالآخر حسین علی اصغر علیہ السلام کو ذوالفقار سے ایک ننگی سی قبر کھول کر اپنے ہاتھوں سے سپرد رحمت کیا یہ امام معصوم کے دست مبارک سے بنی ہوئی ایک چھوٹی سی لہر یہ ہے اور دوسری لہر اسی عالم غربت و تنہائی میں زندان شام میں جناب ستور کی بنی جو اپنی دادی کی طرح بابا کو روتے روتے اس دنیا سے چلی
گئی وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مَنْقَلَبٍ يَنْقَلِبُونَ وَلَعْنَةُ اللَّهِ عَلَىٰ أَعْدَائِهِمْ أَجْمَعِينَ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنْتَ السَّمِيعُ الْعَلِيمُ بِجَاهِ مُحَمَّدٍ وَآلِ الطَّاهِرِينَ وَإِلَهَا محمد و آل محمد علیہ السلام شہداء کربلا سیرت کربلا علیہ السلام خصوصا مائے آل محمد حضرت امام زمانہ علیہ السلام کا واسطہ اس مجاری سے عزا کو اور اس ذکر کا اپنی بات کر قبول کر اس ذکر کی برکت سے ہماری دنیا اور آخرت کی تمام مشکلات اور پریشانیوں کا ازالہ فرمائے परवरदिगार के सिर की बरकत से जो तुम कुरान मजीद में इरशाद फरमाया अल्लाह के दिन के दाए तक मदद करो हमारे कुलों को हमारे दिलों को इत्मीनान और सुकून अता फरमा बारगाह परवरदिगार हमारी नस्लों की हिफाजत फरमा हमारे ईमान और अकीदे की हिफाजत फरमा हमें वो उम्मीद मुजाहिद मोमिनीन की बना सीसा इलाही की दीवार बंद कर अपने ईमान अपने अकीदे अपने दीन अपनी मम्लिकत और अपने तमाम मुकद्दसात इस्लाम की हिफाजत करने की तौफीक अता फरमा हमें हर तरह की कुर्बानी देने के लिए खुद को तैयार करने की तौफीक अता फरमा हमारे नाम पर बनेगा जो तुझसे करीब है हमें उससे करीब कर और जो तुझसे दूर है हमें भी उससे दूर रहने की तौफीक और मालिकत अता फरमा अंदे मुबारक साहिब उलमा को हमसे राज निशान करना और उनके सुबूत में ताजी करना।